विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। बर्सातको समयमा पानीजन्य रोगहरूबाट बच्न पानीको शुद्धिकरण कसरी गर्ने?
यसलाई शुद्ध गर्ने धेरै प्रविधिहरू उपलब्ध छन्। उदाहरणको लागि जस्तो सोडिस भन्छ नि, घाममा सुकाएर गर्ने, होइन, पानीलाई घाममा सुकाएर पनि त्यसको ब्याक्टेरियाहरू मार्न सकिन्छ भन्ने छ।
जलस्रोतविद मधुकर उपाध्यायसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
नेपाल भौगोलिक रूपमा विविधता र प्राकृतिक स्रोतले सम्पन्न भए तापनि पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण प्राकृतिक विपदको उच्च जोखिममा छ। हिमाली तथा पहाडी भेगमा सुक्दै गएका पानीका मुहान, हिउँदमा हुने खडेरी र वर्षायाममा आउने विनाशकारी बाढी पहिरो नेपालका मुख्य चुनौती बनेका छन्। वातावरण र पर्यावरणको यो असन्तुलनले मानव जीवन, जीविकोपार्जन र देशको अर्थतन्त्रमा नै गम्भीर सङ्कट निम्त्याइ रहेको छ। विपद व्यवस्थापन केवल उद्धार र राहतमा मात्र सीमित नभएर यसको मूल जड जलाधार क्षेत्रको संरक्षण र पानीको सही व्यवस्थापनसँग जोडिएको हुन्छ। नेपालको चुरे तथा मध्य पहाडी क्षेत्रमा पानी र माटोको सम्बन्ध र डाँडाकाँडाहरूमा भइरहेको सडक निर्माणले निम्त्याएको पहिरोका बारेमा नीतिगत र व्यावहारिक बहस हुनु आजको आवश्यकता हो। विपद आइसकेपछि उद्धार गर्नु मात्र समस्याको समाधान होइन, यसको स्थायी समाधानका लागि पानीको मुहान बचाउनु, वन जङ्गल जोगाउनु र माटो बग्न नदिनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हाम्रो चुरे र पहाडी क्षेत्रमा पानी कसरी सङ्कटमा पर्दैछ? पुराना पोखरीहरू किन मासिए? बर्सातको पानीलाई कसरी व्यवस्थापन गरेमा विपदबाट बच्न सकिन्छ? गाउँ गाउँमा खनिएका सडकहरूले कसरी पहिरो निम्त्याउँदैछन्? यी र यस्तै विषयमा रहेर हामीले कुराकानी गरेका छौँ जलस्रोतविद मधुकर उपाध्यायसँग। मधुकर सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद गणेश सर।
मधुकर सर, यसपालि पानी कम पर्छ तर गर्मी चाहिँ धेरै हुन्छ भनिएको छ। पानी कम पर्नु भनेको बाढी पहिरोको डर कम हुनु हो कि जोखिमको स्वरूप अझ फरक देखिनु हो?
यो गरम हुनु चाहिँ अब यो महिना गरमै हो, त्यसै पनि होइन, हाम्रो त बर्सातमा पानी भएर मात्रै अलिकति ठन्डा हुने हो हामीलाई, होइन भने गरम महिना गरमै हो। अङ्ग्रेजीमा भन्ने हो भनेदेखि भन्नुहोस् नि, यो मे जुन त साह्रै गरम महिना हो नि, त्यसमाथि यसपालि पानी अलिक कम पर्ने अथवा चाहिँ मनसुन अलिक गडबड आउने भएको हुनाले गरम असाध्यै बढ्या छ अथवा बढ्ने छ। त्यसमाथि यसपालि त यो फेरि एलिनो विकास भएको हुनाले महासागरबाट जुन त्यो यतापट्टि आउनुपर्ने हावा थियो त्यो चाहिँ कमजोर हुने हुनाले हामीहरूको क्षेत्रतिर चाहिँ बर्सात असाध्यै कम हुने अथवा चाहिँ सुक्खै लाग्ने, जस्तो कोही ठाउँमा सुक्खा लाग्ने सम्भावना हुन्छ। तर यसको मतलब विपद कम हुने चाहिँ होइन, किनभने जुन ठाउँमा वैरिन्छ त्यहाँ त पानी भयङ्करै वैरिन्छ। अब अहिले भर्खरै अरुणाचल प्रदेशमा त्यो हाइड्रो पावरको चाहिँ नि स्टेसनहरूमा ड्यामेज गर्ने गरिकन क्वार्टरहरू भत्काउने गरिकन बाढी आयो कि, नराम्रोसँग बाढी आयो अहिले भर्खरै, जबकि पुरा भारतमै पनि पानी खासै परिरहेको छैन अहिले। कहाँ के भन्न मात्रै नसकिने हो, तर आउने ठाउँमा चाहिँ मुसलधारी वर्षा भएर बाढी पनि आउन सक्छ, क्षति पनि गर्छ भने कोही ठाउँमा चाहिँ फेरि कम वर्षा भएर सुक्खा पनि हुन सक्छ। त्यसैले दोहोरो मार चाहिँ यसपालि पर्नेवाला छ हामीलाई।
मधुकर सर, हामी कहाँ पानी पर्नासाथ सहर बजार जलमग्न हुन्छ, पानी त आफ्नो पुरानो बाटो खोज्दै आउँछ, हामीले पानीको बाटो छेकेर गल्ती गर्यौँ कि पानीले बाटो बिराएको हो?
होइन, यसो विचार गर्नुहोस् न, हाम्रो यो सहरको विकास हुनुभन्दा धेरै धेरै वर्ष अगाडिदेखि वर्षा त भइरहेको हो, भनेको वर्षा त हजारौँ वर्षदेखि हरेक वर्ष बर्खा भयो भने होइन मनसुन त आइराखेको हो नि, त्यतिखेरको पानी जाने बाटोहरू मार्गहरू खोला भन्नुहोस् नाला भन्नुहोस् होइन अथवा फाँटहरू जहाँ पानी जम्थ्यो एकछिनलाई भए पनि, ती सबै कुराहरू अहिले पनि त्यही नै हुन खोज्छ पानीले। किन पानीको मार्ग त आफैले बनाएर जाने हो नि, हजारौँ वर्षदेखि उसले आफ्नो बाटो बनाएको थियो। उदाहरणको लागि अहिले तपाईँ कुनै खोलाको कुरा गर्नुभयो भने त्यो खोलाको कति उमेर भनेर तपाईँ भन्न सक्नुहुन्न नि, त्यो त हजारौँ वर्ष पुरानो खोलाहरू हो नि, त्यो नदी त पानीले नै बगाएर बनाएको बाटो हो। त्यसकारण पानीको आफ्नो बाटो थियो। हामीले विकास गर्ने क्रममा सहरी विकास गर्ने ठाउँमा चाहिँ अझ अलिकति सम मैदानहरूमा हुँदा हुँदा खोलाकै छेउसम्म पनि बस्तीहरू विकास गर्दै गर्दै गयौँ। अब खोलाले आफ्नो बाटो खोज्ने भयो होइन, खोला त आफ्नो पुरानो बाटो खोज्छ। कति वर्षा हुन्छ त्यो अनुसारले पानी धेरै आयो भने पहिला जस्तै छेउछेउसम्म चाहिँ बाढीले डुबाउने अवस्था हुन्छ। ठिकठिकै पानी आयो भने पनि खोलाको छेउछेउमा चाहिँ त बाढी आइ नै हाल्छ हरेक वर्ष, त्यो वर्षाको चरित्र नै हो होइन। अब यसमा फरक के भयो अबदेखि भनेदेखि चाहिँ नि, पहिला भन्दा अहिले पानी पर्ने पानीको चरित्र भनौँ न, पानी पर्ने त्यो तौर तरिकामा निकै फेरबदल आयो क्या। अब छोटो समयमा वर्र आउने, धेरै पानी आउने, त्यो तीव्रता पनि असाध्यै हुने। त्यसले गर्दाखेरि के भने, हिजो अस्ति चाहिँ दिनभरिमा आउने पानी भनौँ न, पाँच छ घन्टा सात घन्टा लाएर आउने पानी अब दुई घन्टामै आइदियो, अथवा एकै घन्टामा आयो भने पानी निकास खोज्छ त्यसले। त्यो निकासमा चाहिँ हाम्रो विकास बस्ती बस्ती यताउति बढेको ठाउँमा चाहिँ छेकिने भयो पानी। त्यसले गर्दाखेरि हाम्रो क्षतिहरू अब बढी हुन थाल्यो भनेपछि हाम्रो कारणले पनि र बर्सातको कारणले पनि दुवै किसिमले क्षतिहरूको मात्रा चाहिँ बढ्दै बढ्दै गएको छ। अब
पहाडतिर जहाँ जहाँ गाउँ छन् त्यहाँ त्यहाँ डोजर पुगेको छ। विकासका नाममा जथाभावी पहाड कोट्याउँदा पानीका रैथाने मुहानहरू पुरिए, पहिरो झन बढ्यो। यो विकास हो कि हामी आफैले निम्त्याएको विनाश हो?
तपाईँले भन्नुभएको जस्तो यो बाटो साटो खनेर हामीले मूलहरू नासेको पनि केही हदसम्म सही हो कि, तर अहिले कस्तो भएको छ भने अलिकति वृहत रूपमा हेर्ने हो भने पुरै हिमालय क्षेत्रमा, त्यो मैले किन यस्तो भन्छु भनेदेखि नि, पुरै हिमालय क्षेत्रमा मूलहरू चाहिँ सुक्ने, पानीको भण्डारहरू चाहिँ कमजोर हुँदै जाने क्रमहरू बढेको देखिन्छ। खास गरिकन विगत 20-25 वर्षको दौरानमा भूमिगत पानीको अवस्था चाहिँ अलिक कमजोर भएको छ। त्यसको अनेक कारण मध्ये चाहिँ हाम्रो बाटो पनि एउटा हो। तर यो भन्दा भन्दै पनि के एउटा चाहिँ बिर्सनु हुन्न भने, जस्तो भुटान छ नि, भुटानमा त जङ्गल मासिएको पनि छैन, बाटो पनि त्यति खनेको छैन, तर त्यहाँको पनि मूल सुकिया छ क्या। अहिले उहाँहरूको सर्वेमा पनि करिब करिब 25% मूलहरू सहरायो सुक्यो भन्ने उहाँहरूको प्रतिवेदन छ। त्यो हिसाबले हेर्ने हो भनेदेखि हामी कहाँ पनि त्यो अनुसारको 25% सुक्या थियो होला। त्यसमा चाहिँ हाम्रो कारण जुन तपाईँले भन्नुभएको जस्तो सडक बनाउने, त्यसलाई पुर्ने, यो कारणहरूले गर्दाखेरि अझ बढी भयो हामी कहाँ चाहिँ होइन, बढी मूलहरू नासियो, अझ बढी भूमिगत पानीहरू सुक्यो। त्यसकारण हामीले पनि थप्यौँ क्या त्यसमा समस्यामा, त्यो बस्ती भएको ठाउँमा होस् अझ बाटो लगेको ठाउँमा होस्। एउटा कुरो गणेशजी के चाहिँ हामीले बिर्सनु हुन्न भने, हामीले बाटो भनेर सडक हाम्रो सुविधाको लागि जुन बनाउँछौ नि, त्यो सडक कुलो जस्तो पनि हुँदो रहेछ क्या। बर्खामा जहाँ जहाँ सडक छ त्यहाँ सडकबाट पानी बग्छ नि। पहिला भएदेखि त्यो पानी त्यसरी हामीले बनाएको जस्तो सडकै सडक नगएर आफ्नो गल्छी भनौँ सानसानो खुल्चीबाट झर्थ्यो होला पहाडमा, हाम्रो उपत्यकामा पनि आएर हेर्ने हो भने फाँट फाँटमा पानी बस्थ्यो होला। त्यो सडकले कता कता लाने भन्ने कुरा पहिला थिएन, अब सडक जता जता भन्यो पानी पनि उतउँदै गयो। त्यसैले सडकलाई कुलो पनि भन्दो रहेछ क्या हिजो आज। अनि सडकले पानी लग्दा ठाउँमा चाहिँ अलिकति पानी बढी आउने होइन, अलि बाढी नै आउने। तपाईँले कुनै पनि ठाउँमा याद गर्नु हो भनेदेखि पानी एकैचोटि पर्ने बित्तिकै चाहिँ सडकै ढाकिहाल्छ क्या तुरुन्तै। त्यो सडकै ढाक्ने भनेको हामीले भन्दा त ढल नभएको हुनाले भन्छौँ होइन, ढल भएन त्यो स्वाभाविक हो, पानी जाने ढल भए पछि बस्नु थिएन। तर अहिले आएको पानीको चरित्र हेर्ने हो भनेदेखि जतिसुकै ठुलो ढल भए पनि नि, पहिला चाहिँ 4-5 घन्टा पानी रहन्थ्यो भने अब चाहिँ ठुल्ठुलो ढल हालिसकेपछि पनि आधा घन्टा त पानी जम्ने नै हो, किन पानीको तीव्रता यति बढ्दै गएको छ कि। त्यसमाथि सडकले पानीलाई यतिर एकत्रित गर्नमा सहयोग गरेको छ कि, त्यसले गर्दाखेरि चाहिँ हो हाम्रो क्रियाकलापले यो समस्यालाई बढाएको छ।
मधुकर सर, पहाडमा चुरे दहन हुन्छ, पहिरो जान्छ, तर त्यसको सिधा असर तराई र मधेसमा डुबान र बालुवा थुप्रिने रूपमा देखिन्छ। पहाड र तराईको यो पानीको साइनोलाई हामीले कहाँनिर बुझ्न सकेनौँ?
चुरे चाहिँ कमजोर पहाड हो होइन, त्यहाँबाट बगेको बालुवा माटो पुग्ने तराई नै हो, र त्यहाँ जति चाहिँ पहिरोहरू गल्छीहरू बढ्छ उति चाहिँ तपाईँको तराईतिर गेग्रानहरू बालुवाहरू थुप्रेर तपाईँको मलिलो जग्गा पुर्दै लाने क्रम यो चाहिँ एक किसिमको अलिकति प्राकृतिक पनि हो, र अलिकति हामीले भू उपयोग गर्ने प्रविधिहरू नमिलेर बढाएको पनि छौँ। त्यो यतिसँग जोडिएको छ नि चुरे र तराई, त्यसैले त्यो चाहिँ त्यहाँ बालुवा रोक्नको लागि चाहिँ तपाईँले चुरेको संरक्षण गर्नुभएको उपाय छैन। केमा चाहिँ जोड दिइरहेको छु भने, बालुवा बगेर जाने कुरा, गेग्रान बगेर जाने कुरालाई तपाईँले छेक्नु पर्यो, चुरेमै संरक्षण गर्नु पर्यो। रुख रोप्नुहोस्, भएको रुखलाई संरक्षण गर्नुहोस् होइन, अथवा घाँसहरू पनि सकिन्छ भने लाउनुहोस्। पुच्छ्या नियन्त्रण गर्ने उपाय सबै अप्नाउन सक्नुहुन्छ, त्यसले गर्दाखेरि बालुवा फाल्दा जाने चाहिँ तराईमा जाने कम हुन्छ। तर धेरै मान्छेहरूले चुरेको संरक्षणलाई पानी पनि बढ्छ भन्ने कुरासँग जोड्नुहुन्छ, त्यो चाहिँ अलिक विचार गर्नुपर्छ, त्यो त्यति सजिलो विषय होइन।
जस्तो सहर बजारमा सिमेन्ट र कालो पत्रे छ, आकाशको पानी जमिनभित्र पस्न पाउँदैन, जमिन मुनिको पानी रित्दै जाँदा भोलि कस्तो संकट आउन सक्छ?
यो चाहिँ एउटा गम्भीर प्रश्न गर्नु हो तपाईँले। हामीलाई के थाहा छैन भने जमिन मुनिको पानी कति घट्दै गएको छ भन्ने थाहा छैन, चाहे त्यो तराईको होस् या उपत्यकाको होस् र पहाडकै पनि। पहाडको भूमिगत पानी छ भन्ने कुरा हामीले कहिले वास्तै गरेनौँ कि। मूल सुकेपछि जब त्यो डिप ट्युबवेल गाड्न थाल्यौँ नि, पहाडमा पनि त हामीले बोरिङ गरेका छौँ नि होइन, तलको पानीमा तानेका छौँ। त्यो हरेक ठाउँको आफ्नो भूमिगत पानी हुन्छ, फरक फरक किसिमको, फरक अनुपातको हुन्छ नि पानी। हरेक ठाउँमा कति घटेको छ भन्ने हामीलाई सूचनाहरू छैन। उदाहरणको लागि उपत्यकामा जति पनि हामी पानीको जारको उद्योगहरू छ, जारमा पानी बेच्नेहरू छ, उहाँहरूले त तलकै पानी तान्नुहुन्छ होइन। त्यो सबै उद्योगहरू तान्दाखेरि कति घटिरहेछ भन्ने कुरो अब कहिलेकाहीँ कुरा अन्दा त सुनिन्छ मान्छेहरूको, तर साँच्चै भन्ने इन्फर्मेसनहरू छैन, त्यसको सूचना छैन। तराईमै पनि पानी कति घट्दै गएको छ भन्ने सूचना छैन। हामी के सुन्छौँ भनेदेखि पहिला 40 फिटमा भएको पानी अब 150, 200, 300 ठाउँ हेरिकन फिट तल गयो भन्छौँ। त्यसैले पानी घटेको चाहिँ सुन्छौँ, तर कति घटिरहेछ भनेर सुन्दैनौँ। त्यसकारण त्यो भूमिगत पानीमा जुन दोहन छ हाम्रो, दोहन त अब तपाईँले माघ जबसम्म रहन्छ दोहन चाहिँ भइरहन्छ। अब जस्तो उपत्यका मैले मेलम्चीको पानी आयो त्यसले चाहिँ केही कम गर्यो होला माघ होइन, अथवा दोहन कम गर्यो होला, अथवा जहाँ जहाँ तपाईँले यसरी अन्तको पानी ल्याउनुहुन्छ त्यहाँ चाहिँ कम होला होइन भन्दा, स्थानीय पानीको माग पुरा गर्ने भनेको त भएको मूल या भूमिगत पानी नै हो होइन। जस्तो तराईमा पनि अहिले हामी सुन्छौँ नि पोहोर पनि डिप ट्युबवेल गाड्ने कुरा भयो, भूमिगत पानी कुरा हो नि। यो सबै कुरालाई हेर्ने हो भनेदेखि भूमिगत पानीको विषयमा हामीले जति जानकारी पाउनु पर्ने हो अहिलेसम्म पाएको छैन। यसमा चाहिँ इन्फर्मेसन बढाउनु पर्यो, त्यसको जानकारीहरू उपलब्ध गराउनु पर्यो, साँच्चै भने नापि पनि ल्याउनु पर्यो क्या, नाप्नु पर्यो र भन्नु पर्यो कति तल गइरहेछ, अनि त्यसको आधारमा तपाईँ कतिको जोखिम बढ्दै गएको छ भन्ने हामीलाई थाहा हुन्छ। अहिलेसम्मको हामीले सुन्दै आएको चाहिँ जोखिम बढेको छ त्यही भन्छौँ, तर कति बढ्यो अनि त्यो कहिलेसम्ममा त्यो जोखिम चाहिँ नि हाम्रो लागि साह्रै नै अप्ठ्यारो हुन्छ, अप्ठ्यारो स्थितिमा पुग्छ भन्ने हामीलाई अन्दाज छैन, किनभने सूचना छैन। त्यसले सूचना चाहिँ सङ्कलन कसरी गर्यो भनेदेखि चाहे त्यो सरकारी निकायले होला अथवा कुनै अरू अध्ययन संस्थानहरूले गर्न सक्छ होइन, अथवा हाम्रो प्राज्ञिक संस्थानहरूले गर्न सक्छ, त्यो पनि एक ठाउँमा होइन ठाउँ ठाउँमा। उदाहरणको लागि तराईको कुरा गर्ने हो भने पूर्वदेखि पश्चिमसम्म सबै ठाउँमा गर्नु पर्यो नि। हो त्यसैले यो चाहिँ जोखिम कति छ भन्नको लागि कति तल गएको छ भन्ने सूचना चाहिन्छ, त्यो अहिले छैन गणेशजी हामीसँग।
यो पटकको मनसुनमा तुलनात्मक रूपमा कम पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ, यसको विशेष गरी असर तराई मध्य क्षेत्रमा कस्तो पर्न जाने देखिन्छ?
यो सबै ठाउँमै पर्छ। कम पानी भन्ने बित्तिकै तपाईँको जुन सामान्यतया औषधमा आउने पानी आउँथ्यो त्योभन्दा 8-10% कम वर्षा हुन्छ भनिएको छ। त्यो सामान्यतया औषधभन्दा कम भन्ने अवस्थाको कुरो भयो, तर अहिले जुन परिवर्तित यो समयहरू भइरहेको छ, खास गरिकन मौसममा आएको परिवर्तनहरू, जलवायुमा आएको परिवर्तनहरू, यसले एउटा के अप्ठ्यारो स्थिति बनाइरहेको छ भनेदेखि पानीको वितरण, वर्षातको वितरण चाहिँ एकनासो हुँदैन के। तपाईँ सम्झिनु भयो भने 74 सालमा जब तराईमा ठुलो बाढी आयो के, अथवा झापादेखि पश्चिममा बर्दियासम्म एकै दिनमा बाढी आयो, त्यो कहिले पनि भएको थिएन त्यसरी। त्यो बाढी आउँदाखेरि त्यहाँ नोक्सान पनि धेरै भयो होइन, सरकारी तथ्याङ्कले पनि त्यसको नोक्सान 60-61 अरब बराबरको चाहिँ संरचनाहरू अथवा खेतीपातीहरू मान्छेहरूको पनि ज्यान गयो होइन, त्यो बेलामा चाहिँ नोक्सान धेरै भएको थियो। तर त्यत्रो पानी आउँदाखेरि त्यसको 30-35 किलोमिटर उत्तरमा भएको हाम्रो कुनै खानीको जलाशय चाहिँ भरिएन, हेर्नुहोस् त त्यो चाहिँ भरिएन। त्यसले के देखायो भनेदेखि पानी चाहिँ अब एकत्रित रूपमा एक ठाउँमा दुई ठाउँमा पर्ने एउटा नयाँ किसिमको एउटा लय सुरु भएको छ। त्यसले गर्दाखेरि पानी कुन ठाउँमा आउँछ भन्न नसके तापनि यसपालि कम वर्षा हुँदा हुँदै पनि तराई मध्य क्षेत्रमा पनि कुनै ठाउँमा चाहिँ पानी भर्दै आउनु सक्छ। हामी सामान्यतया कम आउँदाखेरि जस्तो हिजो आज प्री मनसुनमा आएको जस्तै पानी अलिअलि पानी दुई चार दिनमा आयो भने खेतीपातलाई खासै त्यसले नराम्रो असर नघट्ला, पानी पुग्ला भने खेतीलाई, तर भूमिगत पानी त भरिँदैन त्यसले पनि होइन। तर त्यो पनि भएन, 15-20 दिनै त्यो सुक्खा पर्न थाल्यो भने त खेतीपाती पनि नोक्सान हुन्छ नि। त्यसैले यसपालिको यो सबै अनिश्चितताहरू जुन बढेको छ अहिले, त्यसले गर्दाखेरि चाहिँ कस्तो असर गर्छ, के असर गर्छ भन्ने थाहा नभएको हुनाले समग्रमा कम पानी भयो भने यो नोक्सान हुन्छ भनेर लिस्टिङ गर्नु पर्यो। बाढी आयो भने त थाहा छ हामीलाई के हुन्छ, कति नोक्सान हुन्छ, त्यो चाहिँ जुन सरकारले तपाईँको रेस्क्यु रिलिफको लागि जुन अपरेसनहरू गर्छ त्यसलाई चाहिँ स्ट्रङली राख्नु पर्यो होइन। त्यो हुँदा हुँदा पनि सुक्खा त फेरि थुप्रो ठाउँमा होइन नि एकैचोटि, त्यो सुक्खा भएको ठाउँमा चाहिँ के कसो गर्ने भन्ने विषयमा चाहिँ हाम्रो त्यति तयारीहरू पुगेको छैन। त्यसलाई अलिकति बढी चाहिँ तयारी गर्नुपर्छ जस्तो लाग्छ। भनेको खेती यदि भएन भने खाद्यान्न कहाँबाट ल्याउने, खाद्य सुरक्षा कसरी त्यहाँनिर कायम गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ।
मधुकर सर, यो वर्षायामको पानीलाई व्यवस्थित गर्नको लागि र त्योबाट हुने जोखिमलाई न्यूनीकरण गर्नको लागि के के कुरामा ध्यान दिनु आवश्यक छ?
यसमा 3-4 वटा कुरो एकदमै आवश्यक छ जस्तो लाग्छ मलाई। एउटा त बाढीको कुरा गरौँ न होइन, बाढी या पहिरो जस्तो कुराहरू छ भने जुन ठाउँमा हुनुहुन्छ, पहाडमा हुनुहुन्छ भने पहिरो पनि थप्यो होइन, मैदानी एरियामा हुनुहुन्छ भने बाढी थप्यो, खोलाको छेउमा छ भने पनि बाढी नै कुरा आयो। त्यो हो भनेदेखि बाढी चाहिँ सुरु हुन बित्तिकै पानी ठुलो आइरहेछ आउने सम्भावना छ भने उपल्लो क्षेत्रको मान्छेहरूले तल्लो क्षेत्रको मान्छेहरूलाई खबर गर्ने, पानी थुप्रो आयो, मौसम विज्ञान विभागले पनि गर्छ नि होइन, पानी आइरहेछ सतर्क हुनुहोस् भनेर वास्तवमा तपाईँको मोबाइलमा मेसेज पनि आउँछ हिजो आज, त्यहाँ खतराको घन्टी बजिरहेछ अथवा चाहिँ खतराको तह पार गर्यो पानीले अहिले खोलामा भन्ने त्यो सूचनाहरू चाहिँ एकदमै फलो गर्नु पर्यो, ताकि मगा पानी कति आउँछ भन्ने थाहा हुन्छ मान्छेहरूलाई, त्यो अनुसारको आफ्नो घरको तयारी आफ्नो नोक्सानहरू कम गर्ने कुराहरू गर्न सक्नुहुन्छ। दोस्रो कुरा चाहिँ नि यदि अप्ठ्यारै परेको अवस्था छ भनेदेखि त्यो स्थानीय तहमा अहिलेसम्म खासै मैले सुन्ने छैन, कहीँ कहीँ चाहिँ हुन्छ यो मान्छे स्वतः स्फूर्त पनि गर्नुहुन्छ, त्यो के भने त्यो एउटा भोलेन्टियरहरू तयार गर्ने क्या तुरन्तको, किनभने सरकारी सहयोग आउनुभन्दा अगाडि पनि स्थानीय तहमा सहयोगहरू गर्नको लागि भोलेन्टियरहरू तयार गरिराख्यो भने कहीँ अप्ठ्यारो परेको छ हुन्छ नि मान्छेको त कुनै अब अलिकति यो उमेर भएको मान्छे होला, कुनै बिरामी होला, कुनै बालबच्चा भएको होला होइन, अथवा कुनै भर्खर चाहिँ सुत्केरी भएको मान्छे होला, त्यस्तोहरू त तुरन्त सहयोग चाहियो नि। त्यो भोलिन्टियरहरूको एउटा चाहिँ हामीले संस्कृति विकास गर्नु जरुरी छ, सरकारी सहयोग आइसकेपछि त राम्रोसँग त्यो सुरक्षा फौजहरू आउनुहुन्छ उहाँहरू सहयोग गर्नुहुन्छ, र त्यो बिचमा पनि अलिकति चाहिँ हामीले आफ्नो स्थानीय तहमै त्यो भोलिन्टियरको कुराहरू सुरु गर्न थाल्यो भने फेरि त्यसले चाहिँ होस् एउटा कुरो। तेस्रो कुरो चाहिँ नि अब जहाँ तपाईँ बस्नु भएको छ त्यो ठाउँमा बाढी आउँछ भन्ने अन्दाज छ भने पहिल्यै तपाईँको भ्यालुएबल सामानहरू महत्त्वपूर्ण कागजातहरू होला त्यसलाई तल्लो तलामा नराखेर माथिल्लो तलामा लाने, ताकि डुबाउँदाखेरि नोक्सान नहोस्। मलाई याद होला केही वर्ष अगाडि भक्तपुरको राति रातिमा पानी आउँदाखेरि धेरै घरहरूको भुइँतलाको सामानहरूको नोक्सान भयो नि, किन हाम्रो त भुइँतलामै हुन्छ होइन, बैठक पनि त्यही हुन्छ, तपाईँले राम्रोसँग बनाएको सजाएको बैठकहरू पानी छिर्दिएपछि त सबै कुराहरू खत्तम हुन्छ नि, बर्बादै हुन्छ। त्यस्तो दुई वर्ष अगाडि के नखु एरियामा हिलो लेदो बगाएर घरभित्रहरू छिर्यो होइन, त्यसले गर्दा पनि मान्छेहरूको सम्पूर्ण तल्लो तलाको सामानहरू नोक्सान भयो। त्यस्तो कुरा चाहिँ अब एकदमै महत्त्वपूर्ण सामान छ भनेदेखि त्यसलाई पानीको लेभलभन्दा माथि गएर राख्न सक्ने अवस्थामा छ भने त्यो गर्ने, किनभने यो मैले किन यसो भनिरहेको भने अब चाहिँ यो पानी यसरी वहिरेर एकैचोटि आउने कुराहरू एक वर्ष नआउला दुई वर्ष नआउला आफ्नो क्षेत्रमा, त्यो कुनै वर्ष आउँदाखेरि चाहिँ तपाईँले यो तयारीहरू चाहिँ अहिले पनि हरेक वर्षै एक किसिमले सम्झेर गर्नु हो भने त्यतिखेरलाई सहयोग हुन्छ। एउटा चाहिँ बाढीको पक्ष हो, सुक्खाको पक्षमा चाहिँ नि त्यो अझ मलाई बढी खतरनाक किन लाग्छ भनेदेखि सुक्खा भनेको हाम्रो खाद्य सुरक्षासँग जोडिन्छ सिधै, हामीले के उमार्छौँ के खान्छौँ होइन, त्यो सुक्खा बढ्दै जाने अवस्था छ भनेदेखि सुक्खासँग जुड्न सक्ने खेतीपाती हाम्रो के हुन्छ, धान लाग्दैन भने मकै हुन्छ कि, मकै पनि लाग्दैन भने कोदो हुन्छ कि होइन, यसपालि एउटा मलाई अलिकति आफ्नो मनमा एउटा चिसो बसिराखेको के छ भने सुक्खा हुन्छ भने भनिरहेको छ नि मनसुनको टाइममा, यदि साउनमा चाहिँ खडेरी भइदियो दुई तिन हप्ता खडेरी भइदियो भने त्यो पाकनला मकैलाई पनि नोक्सान गर्छ, भर्खर रोप्नु पर्ने कोदो पनि सायद रोप्नु पाइँदैन, अनि त्यो बेलामा अब ठाउँ हेरिकन चाहिँ साउन भदौतिर हुर्किनु पर्ने धान पनि हुर्किन पाउँदैन, कोही ठाउँमा त्यो पसाउनु लागेको धानलाई पनि असर गर्छ, यो सबैले गर्दाखेरि तपाईँको खाद्य उत्पादन कम हुन सक्छ होइन, अनि त्यसपछि गएर फेरि कार्तिकमा पानी गइरहने हाम्रो पहिला पनि अनुभव गरिसक्या हो, भन्दाखेरि हाम्रो खाद्य सुरक्षालाई चाहिँ सुक्खाले जुन किसिमको असर गर्दै गएको छ त्यो मलाई लाग्छ अझ अलिकति गम्भीर भएर हेर्नुपर्ने, त्यति खास कुरा गरेको सुनिँदैन यसमा चाहिँ। विपदको कुरा गर्दाखेरि यो सुक्खा जुन बढेको छ, खडेरीको जुन कुरा छ, यो पनि अलिकति जरुरी छ र याद गर्नुपर्ने कुरा जस्तो लाग्छ मैले मलाई।
मधुकर सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यो वर्षायाममा खास गरिकन महामारी जन्य रोगहरूको पनि बढी जोखिम रहन्छ, यो भनेको पानीकै कारणले हुने हो, यस्तो बेला पानीलाई कसरी व्यवस्थापन गरेर अथवा पानीलाई कसरी शुद्धिकरण गरेर हामी महामारी जन्य रोगहरूबाट बच्न सक्छौँ?
यसमा पनि हामीले के विचार गर्नुपर्छ भने बर्खामा फोहोर पानीहरू पनि मिसिएर हाम्रो पानीको स्रोतहरूमा मिसिन आइपुग्छ होइन, त्यो फोहोर भनेको हामीले आफैले गरेको फोहोर हुनु जरुरी छैन, जङ्गलबाट अन्तबाट पानी बगेर आउँदाखेरि फोहोर बगाएर ल्याउँछ, त्यो चाहे त्यो जङ्गली जनावरको होला कसको होला, त्यसले गर्दाखेरि चाहिँ हाम्रो पानीको शुद्धता चाहिँ कम हुन्छ होइन, त्यसैले यसलाई शुद्ध गर्ने धेरै प्रविधिहरू उपलब्ध छन्। उदाहरणको लागि जस्तो सोडिस भन्छ नि घाममा सुकाएर गर्ने होइन, पानीलाई घाममा सुकाएर पनि त्यसको ब्याक्टेरियाहरू मार्न सकिन्छ भन्ने छ, सकिन्छ भनेदेखि पानीलाई सबभन्दा त्यो तपाईँको फिल्टरमा राखेर प्युरिफाई गरिकन, अझ हामी त पहिला पोटास हाल्थ्यौँ कि हाम्रो इनारहरूमा पोटास पनि हाल्थ्यौँ, त्यसैले पानीलाई चाहिँ नि पोटास हाल्ने अथवा पानीमा भएको जीवाणुहरूलाई नष्ट गर्ने उपायहरू छन्। पानीलाई कसरी म सुरक्षित गर्न सक्छु भन्ने हिसाबलाई त्यो स्वास्थ्य कर्मीहरूसँग सल्लाह लिनुभयो भनेदेखि त्यो स्थानीय तहमा अझ त्यहाँ चाहिँ कस्तो पानी छ, कुन मूलको पानी छ, उदाहरणको लागि हाम्रो कुनै कुनै क्षेत्रमा चाहिँ यो परम्परागत हाम्रो ढुङ्गे धाराहरू छ क्या, ढुङ्गे धाराहरूको पानी पनि हामीले खाएकै हो तर अलिअलि बर्खामा त्यहाँ पनि कन्टामिनेसनहरू हुन्छ, संक्रमणहरू भएको हुन्छ, अनि त्यसलाई के गर्ने भनेर त्यो स्थानीय तहको मान्छेले बताउन सक्नु भने जस्तै अब खोलाको पानी त अब खासै कसैले खाँदैन होइन, अहिले मूलको या धाराकै पानी खाने हो, हामीले खाने पानीको पहुँच पनि अहिले धेरै ठाउँमा छ नभएको होइन, तर खाने पानीको मुहानमै जब फोहोर हुन्छ त्यहाँबाट कन्टामिनेसन भएर आउँछ भने त्यसमा चाहिँ शुद्धिकरण गर्नु पर्यो। त्यसको लागि चाहिँ मलाई लाग्छ सबभन्दा बेस्ट स्थानीय स्वास्थ्य कर्मीहरू हुनुहुन्छ नि अथवा स्वास्थ्य संस्थाहरू, उहाँहरूले यो किन रोग व्याधि फैलिने अथवा पानीजन्य रोगहरूबाट चाहिँ मान्छेहरू प्रभावित हुने कुराहरूमा चाहिँ उहाँहरूको असाध्यै ठुलो अनुभव पनि हुन्छ र कसरी ट्रिट गर्नुपर्छ भन्ने पनि हुन्छ र कुन ठाउँमा कस्तो पानीमा चाहिँ के हाल्ने भन्ने कुराहरू उहाँहरूले सहयोग गर्न सक्नुहुन्छ। औषधि हालेर हुनसक्छ कि अथवा फिल्टर गरेर मात्रै हुनसक्छ कि अथवा सबभन्दा केही पनि पाएन तपाईँका भने शुद्ध चाहिँ हाम्रो बोतलमा पानी भरेर घाममा सुकाउने, चार पाँच घन्टा घाममा सुकाएपछि त्यो पानी धेरै हदसम्म शुद्ध हुन्छ।
हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
धेरै धेरै धन्यवाद गणेशजी।
अहिले सुन्नुभयो जलस्रोतविद मधुकर उपाध्यायसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौँ। नमस्कार।